Apa porni sang rumi barak nom dehi ekais. Prem nishkapat hos. Kharap kuralai ghrina gara. Jun kura asal cha tyasma tasi basa. Bhatri prem le ek arkalai komalta purvak maya gara. Adar garnama eutale arkalai usina. Prayatna garnama alse na hau. Atmama joshila hau. Prabhu ko seva gari raho. Ashama anandit hau. Sankashtama sthir raho. Prarthnama dridta purvak lagi raho. Pavitra janarko khansoma sahayata gara. Paunharuka sevama lagi raho. Timiharulai sataunharulai ashish deo. Ashish deo rasrapna deo. Anand manauni harusanga anand manau ra rune harusanga raho. Ekarka sanga ekkei manka ho. Alga kurarma manna lagao tara namraharu tarfa juka. Afno drishtima buddhiman naho. Aba satrapa dekhi. Kharab ko badlama kasailai kharab nagara. Sabbai manisar ko drishtima. Bhalo dekhine kuraharuko pahile dekhi chinta gara. Sambhav bhaye timiharubata jasama huna saksa. Sabbai manisharsanga mel milapma basa. He priya ho timiharu afaile badla nalyo. Tara baru krodh lai thau deo. Kiniki lekhiyeko cha badla line kaam mero ho. म नै बदला दिनेछु प्रभु भन्नुहुन्छ यसकारण तिम्रो शत्रु भोकाउँछ भने त्यसलाई खाना देऊ यदि त्यो तिर्खाउँछ भने त्यसलाई पिउन देऊ किनकि यसो गर्नाले तिमीले त्यसको टाउको माथि आगोको भुङ्रोको रास लाउने छ खराबीसँग नहार तर भलाईले खराबीलाई जिता यहाँ सत्रपद बाट चाहिँ अब सुरु गर्दैछौँ खराबको बदलामा कसैलाई खराब नगर अर्थात् खराबको सट्टा खराब फिर्ता नदेऊ बदला भनेको फिर्ता दिन कसैले हामीलाई खराब गर्यो अब उसलाई चाहिँ तिराउनु बदला भनेको चाहिँ त्यो मलाई हिर्कायो अब म उसलाई चाहिँ फिर्ता दिन्छु अर्थात् हामी भन्दैछौँ त्यसको साटो मैले फेरेर छाड्नेछु म बराबरी पार्ने छाड्नेछु उसले पनि हिर्का म पनि हिर्काउँछु अन्त उसले त्यसो भन्यो म पनि उसलाई भनेर छोड्नेछु एकचोटि चाहिँ हामीले यसरी भनेको सुन्छौँ त त्यत्तिकै उम्किने छैनस् यसको लागि तैँले तिर्नेछस् यो चाहिँ बदलाको शब्दहरू हुन् अब नयाँ नियममा प्रभु यीशुले एउटा नियम दिनुभएको छ जसलाई सुनौलो नियम भनिन्छ सुन्नुभएको छ गोल्डन रुल यो चाहिँ मत्ती सातको बाह्रमा छ एक्चुली त्यो पल्टाउँदा प्रभु यीशुले सिकाउनु भएको सुनौलो नियम संसारको मानिसहरूलाई पनि थाहा छ बाइबल सुनेकाहरूले मुक्ति नपाए पनि गोल्डन रुल सुनौलो नियम मत्ती सातको बाह्रमा यो नियम यस प्रकारको छ यीशु प्रभु स्वयंले भन्नुभयो मत्ती सातको बारेमा यसकारण सबै कुराहरूमा मानिसहरूले तिमीहरूसित जे जस्तो गरेको चाहन्छौ तिमीहरूले पनि उनीहरूसित त्यस्तै गर किन यही नै व्यवस्था र भविष्य वक्ताहरूको शिक्षा हो सुनौलो नियम भनिन्छ यसलाई म चाहन्छु उसले मलाई माया गरोस् त्यस भए प्रभुले भन्छ तिमी गएर उसलाई माया गर यो सुनौलो नियम हो है म चाहन्छु उसले चाहिँ मलाई सहायता गरेको त्यसो म गएर उसलाई सहायता गर्नु यो नै प्रभुले सिकाउनु भयो तर यो बदला लिनु भनेको चाहिँ यो चाहिँ सुनौलो नियम होइन यसको ठिक उल्टो यो चाहिँ महिलो नियम हो महिलो नियमले भन्छ यसकारण सबै कुराहरूमा मानिसहरूले तिमीहरूसित जे जस्तो गरेका छन् तिमीहरूले पनि उनीहरूसित त्यस्तै गर सके अझ नराम्रो गर त्यो चाहिँ हो बदलाको भावनाले गरिने प्रतिशोध हामीलाई अरू खण्डमा पनि सिकाइएको छ बदला नल्यो खराबको विरोधमा पहिलो पत्रुस तीन अध्यायमा जाउँ पहिलो पत्रुस तीन अध्यायको नौ पद यो दोहोऱ्याइएको छ पटक पटक यहाँ पत्रुसले चाहिँ विश्वासीहरू सतावटमा परेको अवस्थामा यो पत्र लेखेको छ उनीहरूलाई सतावटमा स्थिर राख्न. सतावटमा त हामीलाई त खराबी पाइरहेका हुन्छन्, सताउनेहरूलाई हामीलाई दुःख दिइरहेका हुन्छन्, अनि पत्रुसले उसको पाठकहरू जो चाहिँ यस्तो अवस्थामा थिए उनीहरूलाई समेत यही कुरा भने. पहिलो पत्रुस तिनको न खराबीको बदलामा खराबी नगर अथवा गालीको बदलामा गाली नदेऊ तर उल्टो आशिष देऊ. यो जानेर कि तिमीहरू आशिषका हकदार हुनलाई बोलाइएका छ. पत्रुसले भन्छ त्यो व्यक्ति जसले तिमीलाई खराब गर्यो उसले जे पाउनु पर्ने हो उसलाई नदेऊ. किन? उसले खराब गर्यो उसले त दण्ड पाउनुपर्छ, तर तिमीले चाहिँ त्यो नदेऊ भन्दै हुनुहुन्छ प्रभुले. किन नदेऊ? किनकि परमेश्वरले पनि हामीलाई हामीले पाउनुपर्ने कुरा दिनु भएन. यो कुरा भजन संग्रह 103 हामी पढ्छौं. भजन संग्रह 103 को 10 पदमा हेर्नुहोस् त यो सुन्दर पद. हामी कति खुसी हुन्छौँ यो पदको अर्थ बुझेर. 103:10 उहाँले हामीसँग हाम्रा पापहरू अनुसार व्यवहार गर्नुभएको छैन, न त हाम्रा अधर्महरू अनुसार हामीलाई बदला दिनुभएको छ. के हुन्थ्यो होला यदि उहाँले त्यस्तो गर्नुभएको भए, बदला दिनुभएको भए हामी नराश हुन्थ्यौँ. तर उहाँले त्यो गर्नु भएन. अनि परमेश्वरले हामीलाई के गर्न चाहिरहनु भएको छ? हाम्रो मनको नयाँ भएद्वारा बदली गराउँदै को जस्तो बनाउन चाहनुहुन्छ हामीलाई? उहाँ जस्तो बनाउन चाहनुहुन्छ. हामी आशिषको परमेश्वरको सन्तानहरू हौँ. अनि हामीलाई चाहिँ 130 पनि भनेको कुरा पढ्नेछौँ. भजनसँग 130:3-4 भजनसँग 130:3 हे या यहोवाको छोटकरीमा तपाईँले अधर्महरूको लेखा लिनुभयो भने त हे प्रभु को खडा हुन सक्ला र? यदि प्रभु तपाईँले मलाई दिनुपर्ने कुरा दिनुभयो भने त म त नाश हुन्छु. तर खुसीको कुरा सरपद तपाईँसित पाप क्षमा छ जसले गर्दा तपाईँको डर मानियोस्. पुरानो नियममा चाहिँ जब व्यवस्था दियो त्यहाँ चाहिँ के लेखियो भने आँखाको बदलामा आँखा, दाँतको बदलामा दाँत. त्यो एकचोटि पढौँ त हामी प्रस्थान 21 हो. यो भनेको के हो यसलाई ठिक अर्थमा हामीले बुझ्नुपर्छ. प्रस्थान 21:24 पद हो यो. प्रस्थान 21:24 आँखाको बदलामा आँखा, दाँतको बदलामा दाँत, हातको बदलामा हात, खुट्टाको बदलामा खुट्टा. यसको माने चाहिँ के हो भने सजाय अपराधको बराबर हुनुपर्छ. जे पाउन योग्य छ उसले त्यही पाउनुपर्छ. जस्तै एउटा हत्याराको विचार गर्नुहोस्, उसले एउटा निर्दोष व्यक्तिको रक्तपात गर्यो, उसलाई के गर्नुपर्छ? व्यवस्था दिनुभन्दा अगाडि पनि यसको जवाफ त दिनुभएको थियो. उत्पत्ति 9 पल्टाउनुहोस् त, उत्पत्ति नौ अध्याय अनि 6 उत्पत्ति 9:6 पढ्छौँ. हरेक जसले मानिसको रगत बगाउँछ त्यसको रगत मानिसद्वारा नै बगाइनेछ, किनकि उहाँले मानिसलाई परमेश्वरको स्वरूपमा बनाउनु भयो. त्यसैले दाँतको बदला दाँत, हातको बदला हात, ज्यानको बदला ज्यान, है, अथवा सजाय अपराधको बराबर हुनुपर्छ. अब तर यो चाहिँ बदला लिनु भनेर सिकाइरहेको होइन नि. फेरि कतिले त्यो भन्ठान्छन् है, दाँतको बदला दाँत भनेको छ म त अब तर त्यो सिकाएको होइन प्रिय. वास्तवमा अनि कतिले भन्ठान्छन् कि खै पुरानो नियम त बदला लिनु भनेर सिकाउँछ, नयाँ नियमले चाहिँ बदला नलिनु भनेर सिकाउँछ, के हो के हो, उनीहरूले चाहिँ बाइबल जुधेको छ भन्ठान्छ। तर होइन, पुरानो नियमले पनि बदला नलिऊ भन्छ। हितोपदेश 20 जाउँ त अब, अनि 22 पदमा लेखिएको छ, म खराबीको बदला लिनेछु भनी नभन, तर परमप्रभुको बाटो हेर र उहाँले तिमीलाई बचाउनुहुनेछ। देख्नुभयो, हितोपदेशमा अर्को पद पनि छ, हितोपदेश 25 अध्याय र 21-22 पद पढ्छौं, तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई रोटी देऊ, अनि त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी देऊ, किनकि तिमीले त्यसको टाउको माथि आगोको भुङ्रोको रास लाइदिनेछौ, अनि परमप्रभुले तिमीलाई इनाम दिनुहुनेछ। अनि यही खण्डलाई रोमीको 12 अध्यायमा उद्धरण गरिएको छ। त्यसैले पुरानो नियमले बदला लिऊ भनेर सिकाउँदैन। अनि नयाँ नियममा हामी रोमी 13 अध्यायमा आउन लागिरहेछौँ, होइन? अनि त्यहाँ चाहिँ के सिकाइएको छ? त्यहाँ त पल्टाउनुहोस् त मसँग, रोमी 13 के खराब गर्नेहरूलाई त्यतिकै छोडिदेऊ भनेको छ, दुष्कर्म गर्नेहरूलाई त सजाय दिनुपर्छ भनेको छ रोमी 13:1-4। त्यहाँ भनेको छ, हरेक मानिस उच्च अधिकारीहरूको अधीनतामा रहोस्, किनकि कुनै अधिकारी छैन जो परमेश्वरबाटको होइन, अनि जो अधिकारीहरू छन् ती परमेश्वरद्वारा नियुक्त गरिएका हुन्। यसकारण जसले अधिकारीको विरोध गर्छ त्यसले परमेश्वरको विधिलाई विरोध गर्छ, अनि विरोध गर्नेहरूले आफूमाथि दण्ड ल्याउनेछन्, किनकि शासकहरू असल कामहरूका निम्ति होइन तर खराब कामहरूका निम्ति डरका कारण हो। के तिमी अधिकारीसँग डराउन चाहँदैनौ? असल काम गरेर तिमीले अधिकारीबाट प्रशंसा पाउनेछ, किनकि तिनी भलाइका निम्ति तिम्रा लागि परमेश्वरका सेवक हुन्। तर तिमी खराब काम गर्छौ भने डराओ, किनकि तिनले सरकारले व्यर्थमा तरवार भिर्दैनन्, किनकि तिनी त खराब काम गर्नेमाथि क्रोध प्रकट गरी के लिने? बदला लिने परमेश्वरका सेवक हुन्। त्यसैले दुष्कर्महरूलाई सजाय दिनुहुन्छ, तर बदलाद्वारा होइन, नियुक्त गरिएको अधिकारीहरूद्वारा, मानव सरकारद्वारा, जुन चाहिँ हामी 13 अध्यायमा विस्तृत रूपमा अध्ययन गर्नेवाला छौँ। त्यसैले रोमी 12 अध्यायमा चाहिँ जब हामीलाई चाहिँ खराबको बदलामा कसैलाई खराब नगर, यो भनेको चाहिँ खराब काम गर्नेहरूलाई धन्न दिनु हुँदैन रहेछ भन्न खोजे होइन, खालि यो चाहिँ के भने, विश्वासीले चाहिँ उसलाई खराबी गरिँदाखेरि त्यो व्यक्तिमाथि कारवाही चाहिँ परमेश्वरलाई नै गर्न दिनुपर्छ, उहाँले आफ्नो समयमा र ठिक तरिकाले कारवाही गर्नुभएको होस् भनेर उहाँमा भरोसा गर्नुपर्छ। त्यो हो सिकाएको जुन कुरा चाहिँ अब 19 पदमा वास्तवमा आउन लागिरहेको छ, जुन अघि पढ्यौं फेरि पढौं, 19 पद रोमी 12:19, हे प्रिय हो तिमीहरू आफैले बदला नल्याऊ तर बरु क्रोधलाई ठाउँ देऊ, किनकि लेखिएको छ बदला लिने काम मेरो हो, म नै बदला दिनेछु परमप्रभु भन्नुहुन्छ। त्यसैले व्यक्तिगत प्रतिशोध आफैले नै न्याय आफ्नो हातमा लिन खोज्ने र अर्कालाई आफैले बदला दिने काम चाहिँ नगर भनेर सिकाएको हो। अब 12 अध्यायको 17 पदको दोस्रो भाग पढौं, सबै मानिसहरूको दृष्टिमा भलो देखिने कुराहरूको पहिलेदेखि चिन्ता गर। यहाँ चिन्ता गर भनेको छ, यसको माने चाहिँ पहिलो तिमथी 5:8 तुलना गरेर हामी बुझ्ने कोसिस गर्नेछौँ। पहिलो तिमथी 5:8, यो जुन चिन्ता गर भनेर अनुवाद गरिएको छ, यसलाई चाहिँ पहिलो तिमथी 5:8 चाहिँ अलिक फरक तरिकाले अनुवाद गरेको छ, अनि यसले हामीलाई बुझ्न मद्दत गर्छ। यहाँ पढ्छौ पहिलो तिमथी 5:8, तर यदि कसैले आफ्नाहरूका निम्ति र विशेष गरी आफ्नो परिवारका निम्ति प्रबन्ध गर्दैन भने, त्यो देख्नुभयो त्यो शब्द प्रबन्ध गर्दैन भनेको यो उसले चिन्ता गर्दैन भने, त्यो शब्द त्यही हो, आफ्नो परिवारको निम्ति प्रबन्ध गर्दैन भने उसले विश्वासलाई इन्कार गरेको छ र ऊ अविश्वासी भन्दा पनि खराब भएको छ। आफ्नै घर परिवारको खाँचोको लागि चाहिँ वास्तै नगर्ने एउटा विश्वासी हुँ भन्ने व्यक्ति चाहिँ अविश्वासी भन्दा पनि खराब हो भने, किनभने प्रायः जसो अविश्वासीहरूले त आफ्नो परिवारको लागि हेरविचार गर्छ, चिन्ता गर्छ। त्यसैले शब्द चाहिँ यही हो, प्रबन्ध गर्न, चिन्ता गर्न, प्रबन्ध गर्न। यसको मतलब चाहिँ कुनै कुरा चाहिँ हाम्रो विचारमा राख्न, कुनै व्यक्तिको निम्ति हामी चाहिँ सोच्न, अभिभावकले आफ्नो परिवारको लागि सोच्नुपर्छ, प्रबन्ध गर्नुपर्छ। अनि त्यस्तै हामीलाई चाहिँ भनेछ सबै मानिसहरूको सामु भलो देखिने कुराहरूको निम्ति चाहिँ तिमीहरूले सोच, ध्यानमा राख, आफ्नो नजरमा राखिराख भनेछ। फर्केर जाउँ त रोमी 12:17 सबै मानिसहरूको दृष्टिमा भलो देखिने कुराहरूको पहिलेदेखि चिन्ता गर, त्यसमा ध्यान देऊ, त्यस्तो कुराहरूमा चाहिँ आफ्नो मन लगाऊ भन्दैछ। यो शब्द जुन भलो भनेर भनेको छ यहाँ, यसको माने चाहिँ असल, नैतिक रूपमा असल भन्न खोजेको, त्यसैले प्रशंसा योग्य कुरा, जुन उत्कृष्ट छ, सुन्दर छ। यही खाले विचार चाहिँ दोस्रो कोरिन्थीमा 8:1 छ। एकचोटि पल्टाउँ, दोस्रो कोरिन्थी 8:21। दोस्रो कोरिन्थी 8:21 लेखेको छ, किनकि जुन कुराहरू प्रभुको दृष्टिमा मात्र होइन तर मानिसहरूका दृष्टिमा पनि आदर योग्य छन् तिनकै चिन्ता हामी गर्दछौ। पावलले भन्छ यरुसलेमको गरिब विश्वासीहरूकोलाई चाहिँ थुप्रो आर्थिक सहयोग लिएर जाँदैथे, अनि उनीहरूले चाहिँ सबै मानिसहरूले कसैले हामीलाई दोष नलाउने प्रकारले चाहिँ हामी यो काम गर्नुपर्छ भन्दैछ। त्यसैले हामीले केमा ध्यान दिनु पर्दो रहेछ भने सबैको दृष्टिमा चाहिँ ग्रहणयोग्य होस्, यो चाहिँ असल हो भनेर चाहिँ उनीहरूको विवेकले पनि भनोस् भन्ने कुरामा चाहिँ हामीले ध्यान दिनै पर्छ भनेको छ। किन? किनभने प्रभु येशूले के भन्नुभएको छ, तिमीहरू मेरो साक्षी हो, तिमीहरू मेरो निम्ति गवाही हुनुपर्छ, तिमीहरू चाहिँ मेरा हो भन्ने कुरा चाहिँ तिमीहरूले दर्शाओ। अनि क्रिस्चियनहरूको व्यवहार कस्तो हुनुपर्छ भनेर चाहिँ वास्तवमा अविश्वासीहरूलाई पनि थाहा छ, अनि उनीहरूले हेरिरहेको छ। यदि त्यहाँ एउटा विश्वासीसँग कसैले चाहिँ नराम्रो व्यवहार गरे भने उनीहरूले हेर्छ, ल अब हेरौँ त यो क्रिस्चियनले, अब उसले पनि गाली गर्छ कि, उसले पनि मुख छोड्छ कि, उसले पनि हिर्काउँछ कि, हेरिरहेछ उनीहरू के गर्छ। अनि त्यसैले हामी सबै मानिसहरूको दृष्टिमा जे असल छ, भलो छ, त्यो चाहिँ पहिलेदेखि नै चिन्ता गर, त्यसको लागि प्रबन्ध गर भनेर प्रभुले हामीलाई सिकाउनु भएको छ। यो रोमी 12:17 अझ प्रकाश पार्ने चाहिँ पहिलो थेसलोनिकीमा छ, 5:5, पहिलो थेसलोनिकी 5:5 अनि 15 पहिलो थेसलोनिकी 5:15 हामीलाई सावधान गराएको छ सुरुमै, होसियार एकदम ध्यान दियो भनेछ, कसैले कसैलाई खराबीको बदलामा खराबी नगरोस् तर आपसमा साथै सबै मानिसहरूसँग सधैँ भलाइ गर। एकचोटि एउटा नयाँ विश्वासी आज यहाँ हुनुहुन्न, उहाँ चाहिँ प्रभुमा आएको धेरै भएको थिएन, उहाँलाई चाहिँ गाउँमा एउटा अविश्वासीले नराम्रो व्यवहार गर्यो अनि मलाई सोध्न आउनुभयो। एकचोटि उहाँसँग झगडा गर्न मिल्छ कि मिल्दैन मैले? अनि मैले गएको हप्ता मात्र मैले चाहिँ मण्डलीको अगुवाहरूको योग्यताहरू बताउँदाखेरि चाहिँ मारपिट गर्न हुँदैन अगुवाहरूले भनेर सिकाए अनि उहाँले म त अगुवा होइन नि अनि उहाँलाई बताइयो वास्तवमा अगुवा त सबैको नमुना हुनुपर्ने हो अर्थात् सबैले पछ्याउनु पर्छ हुँदैन तपाईँले त्यो गर्नु हुँदैन भनेपछि गर्नु पनि भएन त्यो राम्रो कुरा थियो स्वभावले चाहिँ हाम्रो हामीलाई खराबी हुँदाखेरि चाहिँ हामीलाई अन्याय भएको चाहिँ हामीलाई जुन महसुस हुन्छ त्यसको चाहिँ त्यो बदला हुनुपर्छ भन्ने हाम्रो विवेकले पनि भनिरहेको हुन्छ तर खालि कुरा त्यो बदला लिने काम कसको हो चाहिँ हामीले चाहिँ सिक्नु परिरहेछ हामीले होइन रहेछ परमेश्वरले उहाँको तरिकामा उहाँको समयमा गर्नुहुन्छ अनि यहाँ चाहिँ पटक पटक हामीले सिकाएको देख्यौँ तर आजको समाज कस्तो छ आजको समाज चाहिँ एकदम मुद्दा मामिला मन पराउने खालको समाज छ कि तैँले मुद्दा दे कि म मुद्दा दिन्छु तँलाई त्यस्तो खालको समाज छ है अर्थात् म त्यो अर्को व्यक्तिबाट कति पाउन सक्छु उनीहरूको ध्यानै त्यसमा छ अर्थात् रोमी बाह्रमा हामीले हेरेको सबै सिद्धान्तहरू जुन प्रेमको सिद्धान्तहरू ठिक यसको उल्टो छ तर प्रेमले चाहिँ कसरी सोचिरहेको हुन्छ भने म यो व्यक्तिलाई उसको वास्तविक खाँचोमा म कति दिन सक्छु उसको वास्तविक खाँचो यस्तो छ त्यसैले यस्तो उल्टो भ्रमित समाजमा हामी जिइरहेका छौँ प्रियहरू त्यसैले हामी क्रिस्चियनहरू त एकदम उज्यालो हुनुपर्छ हामीलाई यी दिएका शिक्षाहरू जब हाम्रो मनमा भिज्छन् र हाम्रो व्यवहारमा देखिन्छन् पवित्र आत्माले तब चाहिँ हामी उज्यालो भई चम्किन्छौँ अनि हामी साँच्चै नै प्रभुको उद्देश्य पूरा गरिरहेका हुन्छौँ तिमीहरू संसारको ज्योति हो त्यसैले स्वार्थ पूरा गर्ने उद्देश्यले हामीले कहिले पनि अरूलाई प्रयोग गर्नु हुँदैन रोमी बाह्रको अठारमा जाउँ रोमी बाह्रको अठार यहाँ लेखिएको छ सम्भव भए तिमीहरूबाट जहाँसम्म हुन सक्छ सबै मानिसहरूसँग मेल मिलापमा बस सम्भव भए भनेर सुरु भएछ यहाँ यसको मतलब सधैँ सम्भव नहोला अनि यहाँ भनेछ तिमीहरूबाट जहाँसम्म हुन सक्छ यसको मतलब जहाँसम्म त्यो तिमीमा भर पर्ने कुरा हुन्छ त्यहाँसम्म यो मेलमिलाप भन्ने कुरा चाहिँ दुईतर्फी कुरा हो काठमाडौँमा कुनै सडक चाहिँ एकतर्फी छन् है उल्टोतिरबाट मोटरसाइकल चलायो भने लाइसेन्स लान्छ तर दुईतर्फी सडकहरू पनि छन् अनि मेलमिलाप चाहिँ दुईतर्फी सडक जस्तो एकतर्फी होइन यताबाट पनि हो उताबाट पनि हो अनि मेलमिलापमा बस्न हामीले आफ्नो तर्फको भाग चाहिँ पूरा गर्नुपर्छ यो भागले सिकाइरहेछ जहाँसम्मबाट कसरी भन्छ जहाँ तिमीहरूबाट जहाँसम्म हुन सक्छ तिमीहरूको भाग चाहिँ तिमीहरूले गर्नुपर्छ तर अर्काको व्यवहारमाथि हाम्रो नियन्त्रण हुँदैन है मसँग अब पानीको लोला छ एउटा उफ त्यहाँ अर्को पनि पानीको लोला लिएर बसिरहेछ तर मैले हेस हुँदैन भनेर चाहिँ मेरो पानीको लोला फाल्दै अब तर उसको पानीको लोलाले के गर्छ मैले त केही नियन्त्रण उसको माथि त छैन किनभने त्यो पानीको लोला मेरो हातमा छैन उसको हातमा छ नि त होइन त त्यसैले यहाँ चाहिँ के भनिरहेछ भने पावलको तात्पर्य चाहिँ के भने मेलमिलापमा खलबली ल्याउने काम चाहिँ हाम्रो तर्फबाट चाहिँ नहोस् क्रिस्चियनको पक्षबाट चाहिँ कहिले सुरु हुनु हुँदैन मेलमिलापमा बस अर्थात् शान्तिसँग बस मिलापमा बस शान्तिमा बस भन्दैछ यो कुरा चाहिँ नयाँ नियममा चार पटक हामीलाई चाहिँ मेलमिलापको पछि लाग्न फेरि त्यही शब्द के लखेट्न मेलमिलाप पछि दगुर्न हामीलाई बताएको छ एउटा एउटा हेर्नेछ हामी रोमी चौधमा पहिलो रोमी चौधको उन्नाइस यसकारण हामी मेलमिलापका कुराहरू र एक अर्काको उन्नति गर्ने कुराहरूका पछि लागौ लेख्नुभयो पछि लागौ दोस्रो तिमीथि दुईको बाइस दोस्रो तिमीथि दुईको बाइस मेलमिलापको पछि लागौ दोस्रो तिमीथि दुईको बाइसमा ल्याएछ अनि जवानीका अभिलाषहरूदेखि भाग भाग भन्दैछ युसुफ जस्तै व्यभिचारी स्त्रीबाट भागेको पोथीफरको श्रीमतीबाट तर शुद्ध हृदयबाट प्रभुलाई पुकार्नेहरूका साथमा ठिक खालको सङ्गति पाइ हुनु पर्यो त्यहाँ उनीहरूको साथमा धार्मिकता, विश्वास, प्रेम, शान्ति अथवा मेलमिलापको पछि ला देख्नुभयो. फेरि त्यो भनेछ, जोड दिएको छ हिब्रू 12:14 पनि पल्ट. हिब्रू 12:14 सबैसँग मेलमिलापमा बस्ने प्रयत्न गर, भयभरको प्रयास गर र पवित्रताको पछि लाग. जो बिना कुनै मानिसले परमेश्वरलाई देख्ने छैन. अनि अन्तिम चाहिँ पहिलो पत्रुस 3:11 हो. कतिचोटि भन्नुभएको उहाँले, परमेश्वर आफै पनि हामी उहाँका शत्रुहरूसँग मिलाप हामीलाई गराउनलाई चाहिँ ठुलो मूल्य तिर्नु भयो क्रुसमा. त्यसैले उहाँले यसरी भन्न एकदम जाहेज कुरा हो. पहिलो पत्रुस 3:11 यहाँ पढ्छौ, ऊ खराबीबाट तर्कोस् र असल काम गरोस्, उसले मेलमिलापको खोज गरोस् र यसैको पछि लागोस्. यसपछि चाहिँ अब 19 पदमा जाउँ. रोमी 12:19 जहाँ चाहिँ भनिएको छ, हे प्रिय हो विश्वासीहरू, तिमीहरू आफैले बदला नल्याऊ तर बरु क्रोधलाई ठाउँ देऊ, किनकि लेखिएको छ, बदला लिने काम मेरो हो, म नै बदला दिनेछु पर प्रभु भन्नुहुन्छ. बदला आफैले नल्याऊ तर बरु क्रोधलाई ठाउँ देऊ. के भनेको यो ठाउँ देऊ? यसको मतलब परमेश्वरको क्रोध लाई चाहिँ, त्यसको उद्देश्य पूरा गर्नलाई चाहिँ हामीले मौका दिनुपर्छ. ठाउँ दिनुको मतलब अवसर दिनु, मौका दिनु. यसैले जब हामीलाई खराबी गरिन्छ त्यो बेला चाहिँ हामी पन्झिनुपर्छ र यो मामिला चाहिँ परमेश्वरको हातमा छोडिदिनुपर्छ र आत्मसमर्पण गरिदिनुपर्छ. त्यो व्यक्तिलाई परमेश्वरको क्रोधमा सुम्पिदिनुपर्छ अनि उहाँले नै ठिक समयमा ठिक तरिकाले उसँग व्यवहार गर्नुहुन्छ. बाइबलमा लेखेको छ, शैतानलाई ठाउँ नदेऊ. अब त्यस्तै शब्द हो, अर्थात् त्यो भनेको चाहिँ शैतानलाई चाहिँ खुल्ला ढोका नदेऊ, उसलाई चाहिँ अवसर नदेऊ. यहाँ चाहिँ के भनेछ, क्रोधलाई ठाउँ देऊ भनेको परमेश्वरलाई त्यो परमेश्वर आफ्नो क्रोध त्यो त्यो खराब गर्ने व्यक्तिलाई दण्ड दिन चाहिँ परमेश्वरलाई नै अवसर देऊ भन्दैछ. यसबाट के बुझ्छ भने परमेश्वरले चाहिँ विश्वासीहरूलाई खराब गर्ने व्यक्तिहरू माथि चाहिँ उनीहरूलाई बदला लिन चाहिँ परमेश्वरले नै अवसर चाहनुहुन्छ, ठिक हिसाब लिनलाई. त्यो गर्नु उहाँको अधिकार पनि हो. अनि त्यसैले यहाँबाट के बुझ्छौँ, परमेश्वर वास्तवमा पापको बदला त लिनुहुन्छ अथवा परमेश्वरले क्रोधले बदला दिनुहुन्छ. वास्तवमा हामीभन्दा परमेश्वर पापसँग रिसाउनुहुन्छ. तर अर्को कुरा के भने, परमेश्वर चाहिँ हामीभन्दा बढी सहनशील हुनुहुन्छ. त्यसैले तुरुन्तै उहाँले गर्नुहुन्न. हामीलाई ढिलो जस्तो लाग्छ तर परमेश्वरले सब थोक एक दिन चाहिँ ठिक पार्नुहुन्छ. ढिलो चाँडो दुष्टहरू वास्तवमा एउटै पनि उम्कने छैन, कोही पनि उम्कने छैन. त्यसैले मैले चाहिँ साटो फेरिरहनु पर्दैन, त्यहाँ मैले बदला लिनु पनि पर्दैन. परमेश्वरले त्यो गर्नुहुनेछ. उहाँले नै भन्नुभएको छ, बदला लिने काम मेरो हो. यो चाहिँ पुरानो नियमबाट हो. व्यवस्था 32 पल्टाउँदा लेखिएको छ, कहाँ लेखिएको छ यो चाहिँ, व्यवस्था 32 यो मोसाको गीत भन्ने खण्ड हो. जब इजरायलीहरू चाहिँ प्रतिज्ञाको देशभित्र छिर्ने बेला अगाडि मोसाले सिकाएको थियो इजरायलीहरूलाई, अनि यो सत्यता उनीहरूलाई सिकाइएको थियो व्यवस्था 32:35 प्रभु भन्नुहुन्छ, साटो फेर्ने र बदला लिने काम मेरा हुन्, तिनीहरूको पाव ठिक समयमा चिप्लनेछ, किनकि तिनीहरूको विपत्तिको दिन नजिकै छ र तिनीहरूका निम्ति तयार गरेका कुराहरूले हतार गरिरहेछन्. परमेश्वर त ढिलो गर्नुहुन्न, वास्तवमा हामीले ढिलो लाग्यो भने बदला दिनेछु, फर्काउनेछु, म उसलाई फिर्ता दिनेछु भन्ने हुन्छ। प्रतिशोध मेरो हो। हिब्रू दशमा पनि जाउँ त एकचोटि, यो कुरा हिब्रू दशमा पनि उल्लेख छ। हिब्रू दश तीस पदमा किनकि हामी उहाँलाई चिन्छौ जसले भन्नुभएको छ बदला लिने काम मेरो हो, म नै बदला दिनेछु प्रभु भन्नुहुन्छ। अनि फेरि प्रभुले आफ्ना जनहरूको न्याय गर्नुहुनेछ। जति पटक तपाईँले विश्वासी भएको कारणले खराबी सहनु परेको छ, भनाइहरू सहनु परेको छ, अनि झुटा आरोपहरू तपाईँले सुनेर तपाईँ बस्नु परेको छ, के बुझ्नुहोस् भने एउटा एउटा कुरा चाहिँ परमेश्वरले त्यो चाहिँ त्यसको फिर्ता चाहिँ दिनुहुनेछ एकदम ठिक तरिकाले। बदला लिने काम मेरो हो भन्नुभएको छ। हामीले नसोच्छौँ कि खै अन्याय सहनु पर्यो, होइन, न्याय हुन्छ एक दिन, यही भनेछ परमप्रभुले आफ्नो जनहरूको न्याय गर्नुहुनेछ। अब यी कुराहरू पढेर चाहिँ कतिले भन्छन् ए यो पुरानो नियमको परमेश्वर चाहिँ निर्दयी रहेछ, नयाँ नियमको येशूको दयालु जस्तो लाग्यो। अस्ति मलाई एकजनाले त्यस्तै इमेल लेखेको थियो, पुरानो नियमको परमेश्वर चाहिँ निर्दोष, के अरे निर्दयी रे, निष्ठुर रे, एकदम बदला लिन चाहने क्रोधका परमेश्वर है, तर नयाँ नियमको परमेश्वर चाहिँ प्रेमिलो, कृपालु, स्वर्गीय पिता। वास्तवमा होइन, यस्तो भिन्नतै छैन। हेरौँ न पुरानो नियमलाई हेरौँ, उहाँ दयालु पिता हुनुहुन्छ। भजन सङ्ग्रह 103 बाइबलको टुक्रा टाक्री पढ्नेहरूले मात्र यस्तो भन्छन्। भजन सङ्ग्रह 103:13 कति दयालु हुनुहुन्छ परमेश्वर यहोवा हाम्रो सृष्टिकर्ता र पिता। यहाँ लेखेको छ 103:13, जसरी बाबुले आफ्ना छोराछोरीहरूलाई टिठाउँछन्, सानो आफ्नो बच्चालाई दुःख पर्दाखेरि जसरी एउटा बाबु उसको लागि टिठाउँछ, त्यसरी नै परमप्रभुले आफ्नो डर मान्नेहरूलाई टिठाउनुहुन्छ। अनि अर्कोतिर परमेश्वरको डर नमान्नेहरूलाई त उहाँले कारवाही गर्नुहुन्छ हो। यो त डर मान्नेहरूलाई चाहिँ उहाँले टिठाउनुहुन्छ, तर यो दश पदलाई हामीले उल्टाएर पढ्यौँ भने, दश पद हेर्नु त अघि पढाएको थियौँ, उहाँले हामीसँग हाम्रो पापहरू अनुसार व्यवहार गर्नुभएको छैन, न त हाम्रो अधर्म अनुसार हामीलाई बदला दिनुभएको छ। किन? किनभने यिनीहरू चाहिँ परमेश्वरको डर मानेर फर्केका छन्। तर जो चाहिँ विद्रोहमा रहन्छन् उनीहरू त कारवाही गरिन्छन् अवश्य नै। त्यो त नयाँ नियमले पनि भन्छ, नयाँ नियमले चाहिँ परमेश्वर केही नगर्ने, खालि चुप लाएर बस्ने हुनु न उहाँ। हिब्रू दशमा हेर्नुहोस् त, हिब्रू दश नयाँ नियमको परमेश्वर र पुरानो नियमको परमेश्वर एउटै हुनुहुन्छ। हिब्रू दशको 31 लेखिएको छ, जीवित परमेश्वरका हातमा पर्नु डरलाग्दो कुरा हो। यो नयाँ नियममा लेखिएको छ, त्यसैले नयाँ नियममा चाहिँ परमेश्वरले बदला क्रोध दिनुहुन्न भन्ने कुरा छैन, बरु हामीले पढिरहेको अध्ययन अध्यायमा नै त्यो छ। अब फर्केर जाउँ त रोमी 12, अनि त्यहाँ हामी अब 20 आइपुगेका छौँ, जहाँ चाहिँ अब त्यही शत्रुकै कुरा भइरहेछ यहाँ, जसलाई आशिष देऊ भनेर अघि भनिएको थियो सताउनेहरूलाई। अब यो कसरी गर्ने त, कसरी शत्रुलाई प्रेम गर्ने? यहाँ एउटा व्यवहारिक रूपमा नै व्यक्त गरिएको छ। 20 यहाँ लेखेको छ, यसकारण तिम्रो शत्रु भोकाउँछ भने त्यसलाई खान देऊ, यदि त्यो तिर्खाउँछ भने त्यसलाई पिउन देऊ। अनि अघि हामीले मत्ती 5:44 पनि पढेका थियौँ, श्राप नदियो आशिष दियो। इत्यादि. अब शत्रुलाई प्रेम गर्ने एकछिन विचार गर्नुहोस् त यो कुरा. अब शत्रुले त नराम्रो व्यवहार गरेछ मलाई, अनि अब उप्रति मैले प्रेम गर्ने हो भने, उसलाई शत्रुलाई प्रेम गर्ने हो भने, अब मेरो भावनालाई हेरेर हुँदैन. मेरो भावना जस्तै सुकै होस्, मेरो मनमा जस्तो सुकै लागिरहोस्, तर म चाहिँ उसलाई, मेरो शत्रुलाई देखेँ एक दिन, ऊ लडेको छ, मानौ उसको बाइक लडेको, रगत बगिरहेको छ, ठ्याक्कै म त्यहाँ आइपुगेँ, ऊ त मेरो शत्रु हो. अब उसलाई एकदम खाँचो परिरहेछ, उसलाई लिएर चाहिँ अस्पताल दगर्नु परेछ. अब मनमा चाहिँ ऊ त मेरो शत्रु हो, मलाई चाहिँ भावनामा त उसलाई सहायता गर्नु जस्तो त लागिरहेको छैन होला, तर भावनाको कुरा गरिरहे होइन, यहाँ एउटा निर्णय, म उसलाई खाँचो परेछु, म चाहिँ प्रेम गरौँ जस्तो त लागेको छैन, तर म उसलाई चाहिँ लान्छु, अब म उसलाई सहायता गर्छु, गरौँ जस्तो लागेर होइन, तर प्रभुले आज्ञा गर्नुभएकोले, प्रभुको कारणले, उसको कारण पनि होइन, प्रभुले भन्नुभएकोले. अनि प्रभु चाहिँ मद्वारा जिउन चाहनुहुन्छ, प्रभु मद्वारा उसँग एउटा व्यवहार गर्न चाहनुहुन्छ जस्तो मसँग गर्नुभयो उहाँले. यसरी हामीलाई चाहिँ यो आज्ञा दिएको छ, तिम्रो शत्रु भोकाउँछ, भोकले त्यहाँ मर्न लागेछ, उसलाई खान देऊ भनेको छ, तिर्खाले प्याक प्याक भइरहेछ, उसलाई पिउन देऊ भनेको छ. हाम्रो भावना त ठ्याक्कै उल्टो हुन सक्छ, तर हामी चाहिँ एउटा रोजाइ हो, एउटा निर्णय हो प्रभुलाई हेर्दै. अनि त्यसपछि यहाँ कुरा लेखेको छ जुन सुरुमा हामीलाई अनौठो लाग्छ, के भन्छ भने, किनकि यसो गर्नाले तिमीले त्यसको टाउको माथि आगोको भुङ्रोको रास लाउनेछौ. आगोको भुङ्रो, आगोको भुङ्रो भने त के हो, जलिरहेको कोइला, फिलिङ्गो. अनि रास लाउनु भन्ने त थुपार्नु हो. यहाँ भनिरहेको छ, जब तपाईँले आफ्नो शत्रुलाई खुवाउनुहुन्छ, पियाउनुहुन्छ, उसको खाँचोमा, खाँचो परेको बेलामा तपाईँले भेट्टाउँदाखेरि उसलाई सहयोग गर्नुहुन्छ, जब त्यो गर्नुहुन्छ, तपाईँले त उसको टाउको माथि आगोको भुङ्रोको रास लाउँदै हुनुहुन्छ. अब यो निश्चय पनि यो शाब्दिक अर्थमा अथवा अक्षरश हुबहु शब्दको अर्थमा लिने कुरा त अवश्य पनि होइन. जसरी हामीले चाहिँ प्रबन्धहरूको अध्ययन गर्दाखेरि चाहिँ हामीले अर्थ लगाउने नियम एउटा सिकेका थियौँ, त्यो हामीले सिकेका थियौँ कि जब पवित्र शास्त्रको सोझो अर्थ नै अर्थपूर्ण छ, अन्य अर्थ नखोज्नुहोस्, र शब्दलाई सोझो अर्थमा लिन नमिल्ने कुराको स्पष्ट संकेत सम्बन्धित सन्दर्भका तथ्यहरूले नदेखाएसम्म हरेक शब्दलाई त्यसको सोझो अर्थमै लिनुहोस्. अब यहाँ त सोझो अर्थमा लिनु भएन, सोझो अर्थमा लियो भने त आगोको झरझराउँदा कोइला लिएर उसको टाउकोमाथि तपाईँले थुपार्नुपर्छ अनि मर्छ. अवश्य नै प्रभुले त्यो भन्न खोज्नु भएको होइन, है सोझो अर्थले यहाँ काम गर्दैन. त्यसैले यहाँ चाहिँ हामीले बुझ्छौँ कि यो अर्कै भन्न खोजिरहेछ, तर एकदम हाम्रो ध्यान आकर्षण गर्ने तरिकाले. हितोपदेश त्यस्तै छ, हितोपदेशको पद हो यहाँ, अनि यहाँ उद्धरण गरिरहेछ होइन. अनि प्रभु येशूले पनि कतिपल्ट यस्तै खालको भाषा प्रयोग गर्नुहुन्छ, झसङ्गै पार्ने के भन्न खोज्नुभएको, अनि हामीले सोच्न थाल्छौँ बिस्तारै, अनि बिस्तारै हामीले बुझ्न थाल्छौँ त्यसको अर्थ. तर छ नि यो कुरा बुझ्नलाई एकछिन सोझो अर्थमै लिदिउँ है, यसले पनि हामीलाई बुझ्न सहायता गर्छ. मानव पिकनिक गएका छन् केही व्यक्तिहरू होइन, अनि स्कुलले लगाएको थियो होला नि तपाईँ विश्वासी पनि त्यहाँ पुग्नु भयो अरे होइन. अनि त्यहाँ चाहिँ एकजनाले चाहिँ फुटबल खेलाउँदै खेलाउँदै त्यो भकुण्डो त ताकेर तपाईँकै टाउकोमा लगाइदिन्छ वा कञ्चटमै लाग्छ, ड्याङ्ग तपाईँ लड्नुहुन्छ, लडिरहेको बेलामा आएर हिलो छ्याप्छ, मुखमा थुक्छ, अब त यति राम्रो व्यवहार त भएन उसको है. अब उसलाई शत्रु नभने कसलाई भन्ने होइन त. अब तपाईँ चाहिँ के गर्नुहुन्छ, त्यहाँ चाहिँ खाना पाकिरहेछ, ल्याऊ त ल्याऊ भन्दै त्यहाँ चाहिँ सब त्यहाँ कोइला जम्मा गर्नुहुन्छ, रातो रातो झरझराउँदा आगोको भुङ्रो लिएर तपाईँ चाहिँ, अनि त्यो केटो चाहिँ उतातिर फर्केर बसिरहेछ, उसले नदेखेको बेला चाहिँ पछाडि आएर चाहिँ उसको टाउकोमाथि चाहिँ रास लगाइदिनु भयो. अब उसलाई त यो अवश्य पनि मन पर्दैन, उसलाई कसैलाई पनि गर्न सकिने सबभन्दा नराम्रो व्यवहारमा यही पर्छ होला. अनि भन्नु पर्दा उसलाई त यो असह्य हुन्छ, असह्य, उसलाई नराम्रो गरी चोट पुर्याउँछ यसले. अब परमेश्वरको भनाइ के हो भने, यदि शत्रुलाई आक्रमण गर्ने हो भने चाहिँ उसलाई भलाइ गर, अनि उसलाई चाहिँ असल व्यवहारले, उसलाई चाहिँ यस्तो तरिकाले तिमीले उसलाई असल व्यवहार गरे कि उसलाई असह्य हुन्छ त्यसपछि. किन उसले त मलाई आएर त अब होइन फाइटखेल्ने भनेर आउँछ भनेर सोचिरहँदाखेरि त उसलाई त उल्टो दया देखायो, सहायता गरियो, अनि ऊ त छक्कै पर्छ, ऊ चाहिँ सोच्न थाल्छ, अनि आफ्नो व्यवहार, आफूले गरेको नराम्रो व्यवहारलाई सम्झेर, अनि तपाईँले गरेको असल व्यवहार देखेर चाहिँ ऊ सहनै नसक्ने, उसको विवेकले पोल्न थाल्छ उसलाई. त्यसैले यो चाहिँ के हो भने, दयाले मान्छेलाई मार्नु हो, यो चाहिँ सद्गुणद्वारा बदला लिनु हो, प्रेमद्वारा अर्कालाई नष्ट गर्नु अथवा मेलमिलापले अर्कालाई सताउनु. कहिले गर्नु भएको छ यो प्रयास गर्नुहोस् न है. स्टिफनसले यस्तै गरे, उसलाई चाहिँ मार्नलाई त्यो भिड तयार भइरहेको थियो, तर स्टिफनस केही गर्दैन उनीहरूलाई, उल्टो उनीहरूको लागि प्रार्थना गर्न थाल्छ. यदि स्टिफनस चाहिँ झगडा गर्न आएको भए चाहिँ उनीहरूले खोजा जस्तै हुन्थ्यो, तर प्रार्थना गर्न थाल्छ है. अनि त्यहाँ एकजना शाउल अवश्य नै उसको हृदयमा चाहिँ केही न केही भयो जस्तो, अनि जे होस् पीडादायी हुन्छ. त्यसैले अर्को पटक कसैले तपाईँलाई खराबी व्यवहार गर्दाखेरि, अनि त्यो आउँछ, खोजिरहनु पर्दैन तपाईँले, कुनै न कुनै खराबी व्यवहार तपाईँलाई गर्दाखेरि चाहिँ के गर्नुहोस् भने, उसलाई चाहिँ प्रेमको व्यवहार गरेर देखाएर हेर्नुहोस् न. अनि तपाईँले चाहिँ भन्नुहोस्, परमेश्वर अब उसको हृदयमा काम गरिदिनुहोस्, उहाँलाई काम गर्न दिनुहोस्, भरोसा गर्नुहोस्. एकजना टिप्पणीकार हेन्ड्रिक्सनले यसरी भन्छन्, सोच्दै नसोचेको दयालु व्यवहारको पात्र बन्न जाँदा उत्पन्न भएको लाज, शरम र मनको चूर्णताको मानसिक पीडालाई जनाउँदछन् प्रतीकको रूपमा यी आगाका भुङ्राले. खराबीको सट्टा भलाइ दिने खराबी सहेको व्यक्तिको विशाल हृदयताको व्यवहारले यस्तो नतिजा उत्पन्न गराउँछ. अर्को एकजना अल्बर्ट बार्न्स भन्ने टिप्पणीकारले भन्छन्, मानिसको टाउकोमाथि रास लगाएको आगोको भुङ्रोले प्रचण्ड पीडालाई व्यक्त गरिरहेको छ. प्रेरित पावलले यो भन्दैछन् कि शत्रुलाई भलाइ गर्दाखेरि हुने नतिजा हो यो, कि त्यसले पीडा उत्पन्न गर्दछ, तर उक्त पीडा चाहिँ लाज र शरम र पछुताउको विवेकबाट उत्पन्न हुन्छ. आफ्नो व्यवहार खराब थियो र आफूले परमेश्वरलाई रिस उठाएको छु भन्ने डरको महसुसद्वारा उत्पन्न हुन्छ, र फलस्वरूप ऊ पश्चातापमा डोर्याइन सक्छ. यसरी प्रभुले चाहिँ हामीलाई सिकाउनु भएको छ. अब 12:21, खराबीसँग नहार तर भलाइले खराबीलाई जित भन्दैछ. खराबीलाई तिमीमाथि विजय हुन नदेऊ, नदेऊ, बरु तिमीले चाहिँ भलाइले खराबीमाथि विजय बना. दुईटा मध्ये एउटा हुन्छ, कि तपाईँलाई खराबीले जित्छ, कि तपाईँले भलाइले खराबीलाई जित्नुहुन्छ. यहाँ भन्दैछ खराबीलाई चाहिँ भलाइले डुबाओ. हाम्रो यो पाठ लेख्ने जर्ज जेलर, हाम्रो विश्वासी दाई, उहाँको एकजना पावल म्याकमिलन भन्ने साथी रहेछ, अनि उहाँले यसरी लेख्नु भएको छ, पावल म्याकमिलन नाम गरेका एकजना समर्पित विश्वासीलाई चिन्दछु जो मसँगै बाइबल कलेजमा पढ्नुभयो. धेरै वर्ष अगाडि उनका बाबु सुसमाचारको सेवा गर्न गएको ठाउँमा उनलाई निर्ममता साथ हत्या गरी मारिएको थियो. सोच्नुहोस् त, पावल म्याकमिलन आफ्नै उसको बुवा चाहिँ यसरी मारिनु भयो. यो विश्वासीको बुवा सुसमाचार सुनाउन गएको थियो, हत्या गरियो. अनि यो साथीले के विचार गर्यो? यहाँ लेखेको छ, मेरो साथीको इच्छा त्यही ठाउँमा गएर जसले उनका बाबुलाई मारे उनीहरूकै बीचमा मिसनरी भएर आफ्नो जीवन अर्पण गर्नु थियो. खराबीलाई भलाइले जित्ने यो सुन्दर उदाहरण हो. ख्रीष्टको सुसमाचार उनीहरूलाई नै दिनु जसले उनका बाबुको हत्या गरेका थिए. उनको हृदयमा बदलाले कुनै ठाउँ पाएन, तर ख्रीष्टको प्रेमले चाहिँ पायो. अब कालान्तरमा प्रभुले पावललाई सेवकाईको बेग्लै क्षेत्रमा डोर्याउनु भयो. उनका बाबुले नै परिश्रम गरेकै ठाउँमा उनलाई फिर्ता पठाउनु परमेश्वरको रजाई थिएन, तर पावल त्यहाँ जान तयार थिए, अथवा जुनसुकै ठाउँमा जहाँ प्रभुले डोर्याउनु हुन्थ्यो त्यहाँ जान तयार थिए. रोमी 12 अध्ययन चाहिँ हामी यहीँ अन्तमा आइपुगेका छौँ. अनि हामीले यहाँ के सिक्यौँ भने एउटा कुरा चाहिँ खराबीलाई अथवा खराब गर्नेहरूलाई दण्ड दिनु विश्वासीकै काम चाहिँ होइन, यो काम चाहिँ परमेश्वरको हो. अनि उहाँले चाहिँ आफ्नो तरिका र आफ्नो समयमा त्यो गर्नुहुन्छ. अनि एउटा तरिका चाहिँ रोमी 13 अध्यायमा अब बताइएको छ, अनि त्यसैले ठ्याक्कै 12 अध्याय र 13 अध्यायको विषय जोडिन्छ. रोमी 13 अध्यायमा चाहिँ परमेश्वरले खराब गर्नेहरूको बदला चाहिँ मानव सरकारबाट लिनुहुन्छ भनेर बताएको छ, जुन चाहिँ परमेश्वरले स्थापना गर्नुभएको संस्था हो.